नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ यहाँहरूलाई। साथमा छौं श्रीया नेपाल र उसालो हनी। आज 2076 साल फागुन 20 गते मंगलबार, फागुन शुक्ल पक्ष नवमी तिथि, तदनुसार मार्च 3 तारीक सन् 2020, नेपाल सम्बत 1140।
प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्र प्रश्नमा प्राथमिकताका साथ छापेका छन्। गोर्खापत्र दैनिकमा यसै प्रसंगलाई प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना, सपना अल्पत्र बारेर अलप हुन्न शीर्षकमा मुख्य खबर छापिएको छ। यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौं। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ। मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुभएको जानकारी दिँदै अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम खड्काले बुधबार मृगौला प्रत्यारोपण गर्न अन्तिम तयारी भइसकेको बताउनुभयो। डाक्टर खड्काले शिक्षण अस्पतालमा प्रधानमन्त्री भर्ना हुनुभएको जानकारी दिनुहुँदै मंगलबार सम्पूर्ण स्वास्थ्य परीक्षण गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जीले मृगौला दिन लाग्नु भएको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दा मृगौला प्रत्यारोपण गर्न सक्षम देखिएकाले उहाँको मृगौला प्रत्यारोपण गर्न लागिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अरूण सायमीले जानकारी दिनुभयो। मुटु सम्बन्धी सम्पूर्ण परीक्षण गर्यौं। डाक्टर सायमीले भन्नुभयो, हामीले प्रधानमन्त्रीको मुटु परीक्षण गर्दा मुटु स्वस्थ रहेको पायौं। प्रधानमन्त्रीले नेपालमै मृगौला प्रत्यारोपण गर्नु नेपाल र नेपाली चिकित्सकहरूका लागि ठूलो उपलब्धि भएको बताउँदै डाक्टर सायमीले नेपालका चिकित्सक तथा अस्पताललाई विश्वास गरेर नेपालमा मृगौला प्रत्यारोपण गर्न लाग्नु भएको बताउनुभयो। अस्पताल जानु अघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिनुहुँदै आफू मृगौला प्रत्यारोपणपछि छिट्टै नियमित काममा फर्किने बताउनु भएको थियो। शिक्षण अस्पतालका निर्देशक डाक्टर खड्काले प्रधानमन्त्रीलाई मृगौला दिन लाग्नु भएको भान्जीलाई भने मंगलबार मात्र अस्पतालमा भर्ना गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीलाई त्रिवी शिक्षण अस्पतालको एनएक्स वार्डको 601 नम्बर भीभीआईपी क्याबिनमा भर्ना गरिएको छ। भारतको एपोलो अस्पतालमा 12 वर्ष अघि मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा वरिष्ठ युरोलोजिस्ट डाक्टर उत्तम शर्माको नेतृत्वमा टोली खटिनेछ। यस्तै प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह शाह, प्रेम गेवाली, पवन चालिसे, नर्सहरू, पारामेडिक्स गरी एक दर्जन भन्दा बढ़ी चिकित्सक र स्वास्थ्यकर्मी खटिनेछन्। प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा भारतबाट पनि वरिष्ठ मृगौला चिकित्सकहरूको टोली आउन लागेको डाक्टर खड्काले बताउनुभयो। उहाँले भारतीय चिकित्सकहरूको टोली र नेपाली टोलीले प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने जानकारी दिनुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मृगौला प्रत्यारोपणपछि थप ऊर्जाका साथ पूर्ववत काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ। मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जानु अघि भिडियो सन्देश मार्फत प्रधानमन्त्री ओलीले भन्नुभयो, केही दिनको अस्पताल बसाई र आरामपछि थप ऊर्जा अनि आत्मविश्वास साथ काममा फर्किनेछु। मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्। प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा सोमबार साँझ भर्ना हुनुभएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। भारतीय समकक्षीले सामाजिक सञ्जालमा शुभकामना ट्वीट गर्नुहुँदै प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो। प्रधानमन्त्री मोदीले ट्वीटमा भन्नुभएको छ, ओलीजी तपाईँको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको चाहना छ। भगवान पशुपतिनाथले तपाईंलाई सधैं राम्रो स्वास्थ्य, खुशी र लामो जीवनको आशिष दिउन्। प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निरन्तर योगदानको अपेक्षा समेत ट्वीट मार्फत गर्नुभएको छ भन्दै प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना, सपना अलपत्र पारेर अलप हुन शीर्षकमा गोर्खापत्र दैनिकमा छापिएको खबर हो।
यही प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्रधानमन्त्री मुस्कुराउँदै अस्पतालमा शीर्षक दिएर मुख्य खबर बनाएको छ। त्रिवी शिक्षण अस्पतालमा सोमबार साँझ गाड़ीबाट ओर्लिने बित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुक सामु मुस्कुराउनुभयो। उहाँ संचारकर्मीसँग बोल्नु भएन, प्रसन्न मुद्रामा हात हल्लाउनुभयो। प्रधानमन्त्री ओलीलाई साँझ 6 बजे भनी भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले बताउनुभयो। ओलीलाई मृगौला दिन 4 घण्टा अघि नै अस्पताल पुगेकी थिइन् 32 वर्षीय समीक्षा संग्रोला। उनी पनि आकर्षणको केन्द्र बनिन्। दर्जनौं फोटोग्राफरले पछ्याएपछि उनी मुस्कुराउँदै भित्र छिरिन्। संग्रोला र प्रधानमन्त्री ओली बीच मामा भान्जीको साइनो छ। दुवैजना 4 घण्टा फरकमा अस्पताल पुग्नु भएको थियो। कार्यकारी निर्देशक डाक्टर खड्काले भन्नुभयो, प्रधानमन्त्रीज्यूलाई भर्ना गरेर अब्जर्भेशनमा राखिएको छ। उहाँको स्वास्थ्य जाँच लगायतका कार्य शुरू गरिएको छ। मृगौला दान दिने र लिने बीच सहमतिका आधारमा निवेदन समेत दिएकाले प्रत्यारोपण प्रक्रिया अगाडि बढ़ाइएको छ। निवेदनको बेहोरा जाँचबुझ गर्दा मनासिब देखिए सम्बन्धित व्यक्तिलाई अंग दान वा अंग ग्रहण गर्न स्वीकृत दिने कानूनी व्यवस्था छ। संग्रोलाले सहमति सहित स्वेच्छाले अंग दान गर्न लिखित मंजूरी दिइसकेकी छिन्। प्रधानमन्त्री मुस्कुराउँदै अस्पतालमा शीर्षक दिएर अन्नपूर्ण पोस्टले मुख्य खबर छापेको छ।
यसै प्रसंगलाई राजधानी दैनिकले प्रधानमन्त्री ओली अस्पताल भर्ना ढुक्क हुनुहोस् थप ऊर्जा लिएर फर्किन्छु शीर्षकमा खबर बनाएको छ। त्रिवेश शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्राध्यापक डाक्टर प्रेमराज गेवालीले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको नेतृत्व गर्दै हुनुहुन्छ। टोलीमा डाक्टर पवनराज चालिसे, डाक्टर उत्तम शर्मा, डाक्टर दिव्या सिंह र डाक्टर सुभाष आचार्य रहनुहुनेछ। यस्तै नर्सतर्फको नेतृत्व पूनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ। प्रत्यारोपणपछि 5-6 दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवेश शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कृष्ण खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, कुनै पनि अपरेशन गर्न केही पूर्व तयारी गर्नुपर्छ। तयारीका लागि प्रधानमन्त्री सोमबार भर्ना हुनु भएको हो। प्रधानमन्त्री ओली अस्पताल भर्ना ढुक्क हुनुहोस् थप ऊर्जा लिएर फर्किन्छु यसरी गरिँदैछ प्रत्यारोपण शीर्षकमा राजधानी दैनिकको अग्रपृष्ठमा छापिएको खबर हो। यता नयाँ पत्रिका दैनिकमा यस्तै प्रसंगलाई मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना, ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राध्यापक डाक्टर अनन्त कुमार पनि काठमाडौँ आउनु भएको छ भन्दै खबर बनाएको छ भने यता कान्तिपुर दैनिकमा प्रधानमन्त्री अस्पतालमा भने सपना अलपत्र पारेर अलप हुन शीर्षकमा खबर बनाएको छ कान्तिपुर दैनिकले पनि।
अब अर्को प्रसंग, कोरोना भाइरस कोविड 19 को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइन मुक्त भएका छन्। यही फागुन 4 गतेदेखि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन्। चीनबाट ल्याइएका 175 जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो। दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई विदाई गरियो। कोरोना नदेखिएपछि खुशी हुँदै घर फर्किए शीर्षक दिएर राजधानी दैनिकले प्राथमिकताका साथ खबर छापेको छ भने यता आजको गोर्खापत्र दैनिकले सगरमाथा संवाद तत्काल स्थगित शीर्षकमा खबर छापेको छ। कोरोना भाइरस कोविड 19 का कारण विश्वमा 65 वटा मुलुक आक्रान्त भइरहँदा त्यसको असर नेपालमा पनि सघन रूपमा पर्न थालेको छ। सोही क्रममा आउँदो चैतमा तय भएको सगरमाथा संवाद तत्कालका लागि सरकारले स्थगित गरेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तत्कालका लागि सगरमाथा संवाद स्थगित भएको तथा आउँदो नोभेम्बरमा सगरमाथा संवाद हुने जानकारी दिनुभयो। स्थायी अन्तर्राष्ट्रिय संवाद मञ्चका रूपमा सरकारले स्थापित गर्न सगरमाथा संवादको आयोजना गर्न लागेको थियो। संवादको पहिलो श्रृंखलाका रूपमा जलवायु परिवर्तन, पर्वतीय मुलुकहरू र मानव जातिको भविष्य शीर्षकमा संवाद आयोजना गर्न लागि थियो। उहाँले कोरोनाका कारण विश्व अर्थतन्त्रमै ठूलो असर परेकाले नेपालले पनि मानसिक र भौतिक रूपमै तयार हुनुपर्ने औल्याउनुभयो। सगरमाथा संवाद तत्काल स्थगित शीर्षकमा गोर्खापत्र दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
यता अन्नपूर्ण पोस्टमा पाँच देशमा उडान रोक्न आदेश शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका पाँच मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो। संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्याङ्कन गर्न समेत सजग गराइएको छ। पाँच देशमा उडान रोक्न आदेश शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ भने कोरोना भाइरसकै प्रसंग नयाँ पत्रिका दैनिकले पनि अग्रपृष्ठमा छापेको छ। कोरोनाबारे निर्णय धेरै, गृह कार्य थोरै शीर्षकमा खबर छापिएको छ। नेपालमा उत्पादन र प्रयोग हुने सर्जिकल मास्कले संक्रमण नियन्त्रण गर्न सक्दैन, धूलो नियन्त्रणका लागि प्रयोग गर्ने चलन थियो। पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको औल्याएपछि बजारमा सर्जिकल मास्कको माग झन बढ़ेको छ। नेपालमा अहिले दैनिक 3,000 संख्यामा सर्जिकल मास्क उत्पादन हुन्छन्, त्यसले बजारको माग धान्न सक्दैन। विगतमा भारत र चीनबाट नियमित रूपमा आयात हुँदै आएको थियो, तर संक्रमण बढ़ेकाले दुवै देशले पठाउन छाडेपछि नेपालमा मास्क अभाव भएको छ। संक्रमण रोक्ने AN95 र 3M8201 जस्ता मास्क नेपाली बजारमा छैनन्। आइसोलेशन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी। विश्व स्वास्थ्य संगठनका अनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन हरेक अस्पतालले छुट्टै आइसोलेशन वार्ड स्थापना गरी उपचार गर्नुपर्छ, तर नेपालमा यस्तो व्यवस्था छैन। हाल शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा पनि भएका क्याबिनलाई आइसोलेशनको नाम दिएको छ। क्याबिनका 10 बेडलाई आइसोलेशन भनिएको छ। टेकु अस्पतालमा जम्मा 4 ICU बेड छन्, तर अधिकांश समय एचआईभी का बिरामीले भरिएका हुन्छन्। संक्रामक रोगको उपचार गर्न चिकित्सक तथा अन्य कर्मचारीको उच्च सुरक्षाका लागि सुरक्षा कवच आवश्यक पर्छ। विगतमा इबोलाको बेला सरकारले चिकित्सकहरूका लागि सुरक्षा कवचको व्यवस्था गरी प्रयोग गर्न समेत सिकाएको थियो, तर अहिले कोरोना भाइरस देखिँदा सीमित स्वास्थ्य कर्मीलाई बाहेक कसैलाई पनि तालिम दिएको छैन। यसैबीच संक्रामक रोगको पहिचान गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 2070 नै हेल्थ डेस्कको स्थापना गरेको हो। अहिले कोरोना भाइरसको प्रकोप देखिएपछि सरकारले हेल्थ डेस्कलाई केही व्यवस्थित बनाएको छ। कोरोनाबारे निर्णय धेरै, गृह कार्य थोरै शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ भने कान्तिपुर दैनिकमा पनि यस्तै प्रसंगलाई अन्तर्राष्ट्रिय आवागमनमा कडाई, जरूरी काम बाहेक विदेश नजान आग्रह, अति प्रभावित 5 देशका नागरिकलाई अन अराइबल भिजामा प्रतिबन्ध शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकले यस्तै प्रसंगलाई सरकार सजग शीर्षकमा खबर बनाएको छ।
यसैबीच आजको कारोबार दैनिकले अनअराइभल भिसा उडान रोकिने शीर्षकमा खबर छापेको छ। सरकारले कोरोना प्रभावित देशबाट नेपाल आउने नागरिकका लागि विमानस्थलमै भिसा दिने प्रणाली अनअराइभल भिसा बन्द गर्ने तयारी गरेको छ। नोभल कोरोना भाइरसबाट प्रभावित देशका नागरिकलाई फागुन 27 गते मार्च 10 अनअराइभल भिसा बन्द गर्ने तयारी गरेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो प्रभावित देशबाट आउने नागरिकमा संक्रमणको खतरा रहने भएकाले सरकारले सुरक्षा मापदण्ड पूरा गर्न भिसा बन्द गर्ने तयारी गरिएको हो। अनअराइभल भिसा र उडान रोकिने शीर्षकमा कारोबार दैनिकले खबर छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी प्रसंगहरू। विकासका लागि सरकारका गेम चेन्जर लक्ष्य 18 योजनामा 25 खर्ब रूपियाँ लगानी शीर्षकमा राजधानी दैनिकको अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापिएको छ। सरकारले विभिन्न 18 रूपान्तरणकारी गेम चेन्जर आयोजनासहित 15 योजना स्वीकृत गरेको छ। ती आयोजनामा 25 खर्ब लगानी गरिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रूपान्तरणकारी आयोजना स्वीकृत गरेको हो। मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती आयोजना स्वीकृत गराउनु भएको हो। यस्ता आयोजनामा लगानी प्रवर्धन, उच्च रोजगारी सृजना, व्यापार सन्तुलन, भौतिक पूर्वाधार, जलविद्युत, पर्यटन र गरीबी तथा असमानता न्यूनीकरण लगायत महत्वपूर्ण कार्यक्रम छन्। बैठकमा प्रधानमन्त्री ओलीले यी योजनाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले योजना कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भए उल्लेख्य मात्रामा रोजगारी सृजना हुने र विद्यमान गरीबीको दरमा कमी आउने यथार्थलाई आयोजनाले आत्मसात गर्नुपर्ने बताउनुभयो। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेलले राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजना भन्दा महत्वपूर्ण आयोजनालाई रूपान्तरणकारी आयोजनामा समावेश गरिएको बताउनुभयो। उहाँले पूर्वाधार विकास मात्र नभएर सामाजिक विकासका कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण भएकाले समाज रूपान्तरणका लागि रूपान्तरणकारी योजना स्वीकृत गरिएको जानकारी दिनुभयो। विकासका लागि सरकारका गेम चेन्जर लक्ष्य 18 योजनामा 25 खर्ब रूपियाँ लगानी शीर्षकमा राजधानी दैनिकको अग्रपृष्ठमा छापिएको खबर हो।
राज्यले करोड़ौंको लगानीमा निर्माण गरेको शहीद मार्ग सड़क सोनापुर सिमेन्ट उद्योगको चरम लापरवाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुन ढुङ्गा निकासी गर्न सड़कको क्षमता भन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराई हुँदै रोल्पा होलेरीसम्मको सड़क कालो पत्रे गरिए पनि उक्किएर कच्ची सड़क भन्दा जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले शहीद मार्ग नै रोज्ने गर्छन्। शहीद मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक 2 दर्जन टिपर क्षमता भन्दा बढ़ी भारको चुन ढुङ्गा बोकेर कुद्ने गर्छन्। सरकार बनाउने टिपर फत्काउने आजको नागरिकले खबर छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। सुरक्षाकर्मीको संयम शीर्षकमा गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ। नागरिक बिना वर्दीका प्रहरी, प्रहरी वर्दी सहितका नागरिक भन्ने भनाई नौलो होइन। मानिस ठूलो नातामा प्रहरी र नागरिकलाई भिन्न राखेर हेर्न मिल्दैन। समाजमा मानिसका विभिन्न भूमिका हुन्छन्, यिनै भूमिकाले पनि समाजका सदस्यको स्थान वा हैसियत निर्धारण गर्छ। एउटा प्रहरी घरभित्रको भूमिकाले नागरिक हुन्छ, एउटा नागरिक पेशागत भूमिकाले प्रहरी हुन सक्छ। प्रहरीले खास गरी आन्दोलन वा हुलदंगा भीड़ नियन्त्रण गर्दा ज्यादती गर्यो भने प्रतिक्रिया दिइन्छ, तर सरकारको विपक्षमा हुँदा देखिएको ज्यादती पक्षमा हुँदा प्रहरीको कर्तव्य देखिन सक्छ। प्रहरीलाई आजित पार्ने वा बल प्रयोग गर्ने वातावरण सर्वसाधारण नागरिकले गर्नुहुँदैन भने नागरिक भन्दा प्रहरी बढ़ी संयमित हुनुपर्छ भन्ने सत्यलाई प्रहरीले बिर्सिनु हुँदैन। उसँग हतियार हुन्छ, उसलाई राज्यले विशेष जिम्मेवारी दिएको हुन्छ भन्दै सुरक्षाकर्मीको संयम शीर्षकमा गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ। यता राजधानी दैनिकमा सांसदको हदैसम्मको गैर जिम्मेवारी शीर्षकमा सम्पादकीय छापिएको छ। संसदमा हाजिर गरेर बाहिरिने परिपाटीले गर्दा केही जरूरी महत्वका सार्वजनिक एजेण्डा छलफल गरी पारित गर्नका लागि संसदको 1/4 संख्या पनि पुग्दैन। 275 सदस्य रहेको प्रतिनिधि सभामा कोरम पुग्न कम्तीमा 80 जना प्रतिनिधि सभाको उपस्थिति हुनु जरूरी हुन्छ। मिटिङको समयमा सांसद खाजा खान हिँड्ने, शौचालय जाने, निहुमा बाहिर निस्कने र व्यक्तिगत भेटघाटका लागि समय मिलाउने तथा आफ्नो कुनै टिप्पणी गर्ने वा विचार राख्ने पालो छैन भने अरूको सुन्नका लागि पनि धैर्य नगरिदिने वा चासो नराखिदिने भएकाले पनि संसद बैठक कक्ष खाली हुने गरेको देखिन्छ। 3 मिनट निरन्तर घण्टी बजाएर सभामा उपस्थित हुन सांसदलाई आह्वान गर्ने चलन भए पनि संसद हाताभित्र सांसद नहुने हुँदा कार्यतालिका निरन्तर प्रभावित हुँदै गएको देखिन्छ। कहिलेकाहीँ त आगामी दिनका कार्यसूचीको काम कार्यवाही सभामुखले स्थगित गर्ने गरेका नजिर ताजै छन्। नीति निर्माणको थलोका रूपमा रहेको संसदको मुख्य जिम्मेवारी कानून निर्माण हो, जहाँ संविधानसँग तालमेल मिलाउन कानून संशोधनका साथै संघीय कार्यान्वयनसँगै जोड़िएर आउने कानूनी व्यवधान समेत फुकाउन प्राय नियमित बैठकको आवश्यकता देखिने गरेको छ। त्यसैले सांसदको गैर जिम्मेवारी पनि देश र जनताका लागि घातक सिद्ध हुने भएकाले सबै सांसद संवेदनशील बन्न जरूरी छ भन्दै सांसदको हदैसम्मको जिम्मेवारी शीर्षकमा राजधानी दैनिकमा सम्पादकीय छापिएको छ। यता नागरिक दैनिकमा म्याद गुज्रिएका आयोजना शीर्षकमा सम्पादकीय छापिएको छ। समयमा आयोजना पूरा गराउने हो भने विशेष कारण बाहेक कुनै पनि वाहनामा निर्माणको समय थप्ने व्यवस्था राख्नु हुँदैन, यसैमा सबैको भलाइ छ, म्याद गुज्रिएका आयोजना शीर्षकमा नागरिक दैनिकमा छापिएको सम्पादकीय हो यो। यता कान्तिपुर दैनिकमा संसद छलेर कर किन शीर्षकमा सम्पादकीय छापिएको छ।
यता आजको कारोबार दैनिकले कोरोनाबाट विचलित नहौ शीर्षकमा सम्पादकीय छापेको छ। कोरोनाको असरले विकसित मुलुकको अर्थतन्त्र पनि धराशायी हुँदैछ, यसबाट नेपाली श्रमिकको ठूलो संख्याले रोजगारी गुमाउन सक्ने देखिन्छ। नेपालले यो बेला रेमिट्यान्स घट्ने भयो भनेर चिन्ता गरिरहनु भन्दा विदेशबाट फर्केका नेपालीको सीप र श्रमलाई उपयोग गर्ने रणनीति बनाउनुपर्छ। खास गरी कृषि क्षेत्रमा केही प्याकेज कार्यक्रम ल्याएर बाँझो रहेका खेतबारीलाई हराभरा बनाउने उपयुक्त मौका पनि यही नै हुन सक्छ। कृषि उत्पादन आन्तरिक खपतकै लागि हुने र यसबाट आयात प्रतिस्थापन समेत हुने भएकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो उचित अवसर पनि हुन सक्छ भनेर सम्पादकीयमा उठाइएको छ। यता आजको अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना शीर्षकमा सम्पादकीय छापेको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको त्रिभुवन शिक्षण अस्पतालमा भोलि मृगौला प्रत्यारोपण हुँदैछ। उपचार प्रबन्धका लागि प्रधानमन्त्रीलाई हिजोदेखि नै अस्पताल भर्ना गरिएको छ। अग्रिम स्वास्थ्य परीक्षणहरूले प्रधानमन्त्री मृगौला पुनः प्रत्यारोपणका लागि स्वस्थ र सक्षम रहेको देखाएका छन्। अस्पतालले उपचारको तयारी पूरा भएको जानकारी दिएको छ। सरकार प्रमुखको स्वदेशमै हुन लागेको पहिलो यति ठूलो उपचार भएकाले सारा देशवासी प्रसन्न छन्। स्वदेशमै प्रत्यारोपणका निर्णयकर्ता प्रधानमन्त्री र त्यसका हिम्मतकर्ता विज्ञ चिकित्सकहरूको उनीहरू मुक्त कण्ठले प्रशंसा गरिरहेका छन्। प्रधानमन्त्री शीघ्र र पूर्ण स्वास्थ्य भएर काममा फर्किएको हेर्न आतुर पनि छन्। 12 वर्ष अघि विदेश जानुको विकल्प थिएन, अहिले स्वदेशमै सुविधायुक्त प्रत्यारोपण सम्भव छ। प्रधानमन्त्रीबाट त्यसको सम्मान र मूल्याङ्कन भएको छ। प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना शीर्षकमा आजको अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ भनेदेखि यता आजको नयाँ पत्रिका दैनिकले खल्तीमा राख्ने कि बाँड्ने शीर्षकमा सम्पादकीय छापेको छ। सामान्य विषयलाई पनि जटिल बनाएर विपन्न परिवारका विद्यार्थीलाई उच्च मामिसम्मको शिक्षामा सहज पहुँच दिन नसक्ने सरकारले प्रकारान्तरले शिक्षाको अवसरमा वर्ग विभाजनलाई प्रशय दिइरहेको छ भनेर सम्पादकीयमा उठाइएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीय पछि अब बाँकी प्रसंगहरू छोटकरीमा। औषधिकै संक्रमण, 3 जनाको मृगौला बिग्रियो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका 2 औषधिका कारण 3 जना महिलाको मृगौला फेल भएको छ। जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले हालका लागि उक्त ब्याचका औषधिको बिक्री वितरण रोक्ने तयारी गरेको छ। कान्तिपुर दैनिकको खबर हो यो।
कानूनी रूपमा प्रतिबन्धित गाँजाको खेती र बिक्रीलाई कानूनी वैधता दिन माग गर्दै सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले विधेयक दर्ता गर्नुभएको छ। सांसद तामाङले प्रतिनिधि सभा विधेयक शाखामा सोमबार विधेयक दर्ता गर्नुभएको हो। नेपालको संसदीय इतिहासमा अहिलेसम्म 3 निजी विधेयक पारित भई कानून बनेका छन्। संविधान संशोधन सहितको अन्य 14 विधेयक दर्ता भए पनि कानूनी रूप ग्रहण गर्न सकेका छैनन्। गाँजा नियमनका लागि निजी विधेयक दर्ता शीर्षक दिएर गोर्खापत्र दैनिकमा खबर छापिएको छ।
र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय ब्यूविजन कम्पनी लिमिटेडका 6 कर्मचारी सहित 8 जना विरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले मुद्दा दायर गरेकामा 2 जना व्यापारी समेत छन्। सरकारको अनुदान रकम लिएर खरिद बिक्री गर्नुपर्ने मकैको बिउ खरिद तथा बिक्री नै नगरी अनुदान अपचलन गरेको अभियोगमा अख्तियारले उनीहरू विरूद्ध मुद्दा दायर गरेको हो। ब्यूविजन कम्पनी लिमिटेडमा भ्रष्टाचार, 118 टन मकैको बिउ खरिद बिक्री गरेको देखाएर अनुदान अपचलन गर्ने 8 विरूद्ध मुद्दा दायर, नयाँ पत्रिका दैनिकको भित्री पृष्ठको खबर हो।
पत्र पत्रिकामा छापिएका यिनै सामग्री सँगै आजलाई अखबार कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठलाई धन्यवाद दिँदै हामी श्रीया नेपाल र उषा लोहनी विदा भयौं। यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।